नमस्कार, म अनिल नेपाल। हजुरहरू सबैलाई यो विफ्रेम नेपाल पोडकास्टमा स्वागत गर्दछु। हामीले यो विफ्रेम नेपाल इनिसिएटिभ सुरु गरेका छौँ ताकि हाम्रो नजरिया अलिकति फराकिलो होस्, हामीले हेर्ने दृष्टिकोणको क्षितिज अलिकति फरक होस्। विफ्रेममा वी रिड, वी लिसन एन्ड वी वाच, र वी लिसन अन्तर्गत यो पोडकास्ट रहेको छ। आज हामी जलवायु परिवर्तनको विषयमा छलफल गर्ने छौँ। जलवायु परिवर्तनको धरातलीय विज्ञान, यसको असर तथा प्रभावहरूको कुराहरू राखेर अब के गर्ने भन्ने कुरामा आज केन्द्रित हुनेछौँ। यसका साथसाथै मैले एउटा आफ्नो पत्रकारितातर्फ चाहिँ केही साना एक दुईवटा बुदाहरू राखेर आफ्नो मनको वेग आजको कार्यक्रम सुरु गरौँ। लेट्स बिगिन। जलवायु परिवर्तन के हो त? वातावरण संरक्षण ऐन 2077 अनुसार लामो समयको अन्तरालमा प्राकृतिक रूपमा हुने जलवायुको उतार चढावका अलावा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मानवीय क्रियाकलापले वायुमण्डलको बनोटमा हुने फेरबदलका कारण पृथ्वीको जलवायुमा क्रमशः देखा पर्ने परिवर्तन भनेर जलवायु परिवर्तनलाई परिभाषित गरेको छ। यसलाई सजिलो तरिकाले बुझ्ने कोसिस गरौँ। यो परिभाषालाई होइन कि जलवायु परिवर्तनलाई दर्ज गर्नु होला। हाम्रो पृथ्वीको वायुमण्डलको बाहिर कवच जस्तो ओजनको सतह छ जसले सूर्यको हानिकारक किरणहरूलाई रोक्दछ। यसले अर्को पनि काम गर्छ। सूर्यका किरणहरू पृथ्वीमा आइसकेपछि फर्कने क्रममा कतिपय किरणहरूलाई यहीँ वायुमण्डलमै राख्छ। यसले हाम्रो पृथ्वीलाई न्यानो बनाउँछ, जीवन निर्वाहमा महत्त्वपूर्ण भूमिका निभाइरहेको हुन्छ। यो न्यानोपनमा विगत हजारौँ वर्षदेखि उतार चढाव भइ नै रहेको छ। अब आयो औद्योगिक क्रान्ति। यसले वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढाउन थाल्यो, उतार चढावबाट चढाव मात्र हुन थाल्यो र रोकिने त सङ्केत पनि दिएको छैन। 95% मानव सृजित मानिन्छ। मानिसहरूको क्रियाकलाप जस्तै पेट्रोल, कोल आदि इन्धनको प्रयोग, प्रदूषण र जनसङ्ख्याको वृद्धिका कारण मुख्य हुन्। यो कार्बन डाइअक्साइड वायुमण्डलमा बढ्नाले सूर्यको किरणबाट अघि जुन न्यानोपन हुन्छ भनिएको थियो, अब त्यसमा झन थपिन्छ। न्यानोपन बढेर के नै भयो र भन्ने सोच आउला। न्यानोपन बढ्नाले चिन्ता होइन कि जुन गतिले यो बढ्दैछ हो, त्यो चाहिँ चिन्ताजनक छ। यही हो जलवायु परिवर्तनको धरातलीय विज्ञान। न्यानोपन वृद्धिका कारण तापक्रममा वृद्धि हुन्छ, वर्षाको शैलीमा परिवर्तन आउँछ। समग्रमा यसका असर तथा प्रभावहरू निम्नानुसार छ। मौसमी प्रक्रियामा बढ्दो अनिश्चितता तथा असामान्य घटनाहरू जस्तै हुरी, बतास आदि अतिवृष्टि, अनावृष्टि घटनाहरूमा वृद्धि हुने, असामान्य मौसमी वर्षा हुने, गर्मी दिनहरूको सङ्ख्यामा वृद्धि हुने, असामान्य तीव्र वर्षा हुने, मनसुनको समयमा परिवर्तन हुने, जाडोको दिनहरू घट्ने, न्यूनतम तापक्रम बढ्ने, वर्षाको तीव्रता बढ्ने तर दिन सङ्ख्या कम हुने, हिमालय तथा ध्रुवीय क्षेत्रका हिउँ तथा बरफहरू पग्लिने, समुद्री सतह बढ्ने, वनजङ्गल तथा जैविक विविधतामा खतरा देखा पर्ने, कृषि उत्पादन तथा खाद्य सुरक्षामा खतरा हुने, मानव स्वास्थ्यमा असर पर्ने। तर केही स्केप्टिक्सहरूले जलवायु परिवर्तनको विषयमा फरक धारणा राख्नुहुन्छ, जस्तै यो सबै राजनीतिक प्रोपागान्डा हो, उहाँ मान्छेहरूले आफै नै सृजना गरेको समस्या हो भन्नुहुन्छ। अर्कोतिर फेरि यो कम्प्युटर मोडलबाट बनाएर मनगढन्ते डाटा निकालेर जसको हुने नहुने निश्चित छैन, कसरी विश्वास गर्ने भन्ने समुदाय पनि छन्। स्याटेलाइटबाट देखिने डाटाले त फरक देखाइरहेको छ भन्ने पनि छन्। अब के त भन्दा हाम्रो स्केप्टिजमतिर जाने कि भविष्यको अनिश्चिततालाई कुरेर कि हामी तयार रहने समस्या आइपर्न सक्छ भनेर। यसको सामना गर्ने मुख्यतः दुईवटा उपायहरू छन्, एउटा न्यूनीकरण गर्ने तथा अर्को भनेको चाहिँ अनुकूलन गर्ने। न्यूनीकरण, जलवायु परिवर्तन गर्न सकिने क्रियाकलापहरू नगर्ने, यदि गर्नुपर्ने भए कम क्षति हुने गरी गर्ने, जस्तै वैकल्पिक ऊर्जाको प्रयोग गर्ने, कोल पेट्रोलको विकल्पमा सौर्य ऊर्जा, जलविद्युत, वायु ऊर्जाको प्रयोग गर्ने, परम्परागत चुलोको सट्टामा आधुनिक सुधारिएको चुलोको प्रयोग गर्ने, थुप्रै यस्ता उपायहरू छन्। खास गरिकन हामीले गर्ने कार्यबाट यदि धेरै मात्रामा हरित गृह ग्यास जस्तै कार्बन डाइअक्साइडका कुरा गऱ्यौँ, मिथेनका कुरा गर्छौँ, ग्यासहरू उत्पन्न हुन्छ भने त्यसको सही उपयोग गर्ने, त्यसलाई कसरी हरित गृह ग्यासलाई चाहिँ न्यून हिसाबले उत्सर्जन गर्न सकिन्छ भन्ने हिसाबले काम गर्ने। यसले एक हिसाबले जुन गतिले वायुमण्डलमा न्यानोपम बढ्दै गइरहेको छ त्यो गतिलाई कम गर्न सहयोग गर्दछ। र अर्को उपाय हो अनुकूलन। अनुकूलन भन्नाले आइपर्ने समस्यालाई ध्यानमा राखेर आफ्नो गतिविधिहरूलाई तय गर्ने, जस्तै बाढी जोखिम क्षेत्रमा आफ्नो क्रियाकलापहरूलाई नगर्ने वा सुरक्षाका उपायहरू अवलम्बन गर्ने, मौसमअनुसार तापक्रम, वर्षा, हावाहुरीका आधारमा कृषि बालीको योजना बनाउने र समस्याहरूको सामना गर्न पनि उचित व्यवस्थापन गर्ने, भौतिक पूर्वाधार बनाउँदा पनि जलवायुसँग सम्बन्धित प्रकोपहरूलाई ध्यानमा राख्ने, वैकल्पिक जीविकोपार्जनका उपायहरू अवलम्बन गरी अनुकूलनको क्षेत्रको दायरा फराकिलो बनाउन सकिन्छ। यसले हामीलाई आउन सक्ने समस्याहरूसँग जुझ्न मद्दत गर्दछ। अब भने म जलवायु परिवर्तनको विषयमा चाहिँ एक दुईवटा कुरा राख्न चाहन्छु। एउटा चाहिँ ट्रेजेडी अफ द कमन्स भन्ने टर्म छ, सजिलो तरिकाले भन्ने हो भने काम गर्ने अरूले, दुःख पाउने सबैले। जलवायु परिवर्तनको हकमा भन्नुपर्दा विशाल अर्थतन्त्र भएका मुलुकहरूमा ठुला ठुला उद्योगहरू त हुन्छन्। अब ती उद्योगबाट जलवायु परिवर्तन जलवायु परिवर्तनको गतिविधिलाई आगोमा घिउ थप्ने काम गर्छन् र धेरै नै मात्रामा गर्छन्। अब वायुमण्डल त एउटै छ सबैले उपयोग गर्ने, यसका कारण विकासोन्मुख देशलाई जलवायु परिवर्तनको असर तथा प्रभाव उनीहरूले पनि भोग्न परिरहेको हुन्छ। नेपाल पनि कमन्समै पर्छ, खास गरी जलवायु परिवर्तनको हरित गृह ग्यास उत्पादनमा नेपालको भूमिका निकै नै कम छ, तर नेपालमा त्यसको असर भने धेरै नै छ। खास गरी नेपालको हिमाली क्षेत्र भएको कारण हिउँको रूपमा भण्डार भई पछिको महिनामा नियमित रूपमा जलमा आश्रित समुदायहरूलाई आश्रित भई जनसमुदायलाई र पूर्वाधारमा सञ्चित हिउँको महत्त्वपूर्ण भूमिका हुन्छ। जस्तै सञ्चित हिउँले चाहिँ बर्खाको पानीलाई हिउँलाई चाहिँ सञ्चित गरेर अरू मौसममा पनि नियमित बहावका रूपमा चाहिँ जलाशय क्षेत्रहरूलाई प्रदान गरिरहेको हुन्छ जल। अब त्यसमा आश्रित हुने चाहिँ धेरै पूर्वाधारहरू, जस्तै सिँचाइ प्रणालीहरू भयो, त्यस्तै अर्को भनेको चाहिँ हाइड्रो पावरका कुराहरू भयो, यस्ता पूर्वाधारहरूलाई पनि असर परिरहेको हुन्छ र साथै जलमा आसन्न समुदायहरूसँग पनि यसमा आफ्नै भूमिका परिरहेको हुन्छ, जसले गर्दा यो जलवायु परिवर्तनमा चाहिँ नेपालमा प्रभाव बढी देखिने हो। अब जलवायु परिवर्तनका असर प्रभाव थाहा भएर पनि हामी गम्भीर भएर लागेको अनुभव हुँदैन, छेडिक कार्यमा सीमित रहेको देखिन्छ। जस्तै जलवायु परिवर्तन भनेर एउटा भाषणमा व्यक्त गरिदिने अथवा एउटा नीति बनाइदिने, तर त्यसको कार्यान्वयनको पक्षमा आउँदा बाटो, जस्तै एक्जाम्पल भनौँ, बाटो खन्ने बेलामा सिधै डोजर खनिदिने, त्यसको जलवायु परिवर्तनको असरहरूको बारेमा, त्यहाँ जलाशय क्षेत्रहरूको बारेमा चाहिँ अध्ययन नगरिकन बाटो खन्ने, अथवा सिँचाइहरू पनि हिस्टोरिकल डेटाहरूको आधारमा डिजाइन गरिने, अथवा हाइड्रो पावर पनि त्यसरी नै डिजाइन गर्ने, अनि जल उत्पन्न प्रकोपको बेलामा चाहिँ ल जलवायु परिवर्तनले हो भनेर भन्ने, तर त्यो जल उत्पन्न प्रकोप मनसुनी टाइमको समय सकिन साथै चाहिँ त्यो बाढी पहिराका कुराहरू चाहिँ त्यतिखेर नै सेलाउने गरेको हामीले पाएका छौँ। अब यस्तो हामीलाई थाहा हुँदाहुँदै पनि हामी छेडिक रियाक्सन किन गरिरहेका छौँ भन्ने कुरा चाहिँ अब हजुरहरूको विचार गर हजुरहरूको हजुरहरूलाई लागेको विचार पनि कमेन्ट गरिदिनु होला। हाम्रो फेसबुकमा विफ्रेम 5 भनेर पेज छ, त्यसमा लाइक गर्नु, त्यसमा चाहिँ आफ्नो विचारहरू राख्न सक्नुहुन्छ। इन्स्टाग्राममा पनि विफ्रेम नेपाल भन्ने छ, त्यस्तै ट्विटरमा पनि विफ्रेम नेपाल भन्ने छ, अथवा हामीलाई इमेल पठाउन सक्नुहुन्छ wiframenepal@gmail.com। यसको विषयमा चाहिँ अर्को आगामी पोडकास्टमा चाहिँ हामी हजुरहरूसँग छलफल गर्नेछौँ। अब एउटा कन्टेक्स्ट बाहिरको कुरा गरौँला, यो सानो म्युजिकल ब्रेकपछि। अब भने आउट अफ कन्टेक्स्टका कुरामा, नेपालमा पत्रकारिता भन्ने विषयमा चाहिँ आज रोजेको छु, यो कुरा सुरु गरौँ। फर्स्ट कुरा चाहिँ के छ भन्दा चाहिँ, धेरै पहिला यो एकजना पत्रकारहरूको समूहमा चाहिँ मैले इन्फर्मल कुरा राख्न पा राखिरहेको थिएँ। त्योभन्दा केही दिन अगाडि चाहिँ मैले एउटा त्यही स्थानीय पत्रिकामा उही पत्रकार उनीहरूमध्ये एकजना पत्रकारसँग चाहिँ पत्रकारले लेख्नुभएको आर्टिकलसँग चाहिँ संवाद गर्न पाएँ। उहाँले चाहिँ के लेख्नुभएको थियो, जलवायु परिवर्तनका कारण ढुङ्गा तल खस्यो, खेतमा पस्यो भनेर लेख्नुभएको टाइटल। मलाई त्यसमा आपत्ति थियो र मैले चाहिँ सर विषय विज्ञ हामीले पढेको कुरा होइन, तर अनि हजुरले त्यसरी लेख्ने जलवायु परिवर्तन को भएकोले गर्दा हो कि होइन भन्ने कुरा अध्ययन नगरिकन त्यसरी डाइरेक्ट लेख्न मिल्छ सर भनेर मैले सोधेँ। अनि उहाँले के भन्नुभयो भने, टाइटलले त बिक्ने हो, अब जति राम्रो टाइटल जति त्यो टाइटलको क्याची नभइकन त हुँदै हुन्न, अब जलवायु परिवर्तन भएन यत्तिकै खसेको हो भनेर भन्यो भने त पत्रिका बिक्दैन नि त भनेर भन्नुभयो। अनि म चाहिँ एउटा मन्द मुस्कानका साथ मैले त्यो जवाबलाई कन्टिन्यू गरिनँ। अब त्यस्तै मैले अर्को एक दिन चाहिँ मैले पत्रिकामा आर्टिकल पढेँ, इलामको चियाको क्वालिटी चाहिँ जलवायु परिवर्तनका कारण घट्यो अथवा फरक पर्यो भन्नुभयो। होला त्यो फरक परेको होइन, तर त्यो पत्रिकाको एउटा भागमा चाहिँ के लेखिएको थियो, यो भनेको एक वर्षको अध्ययनका आधारमा गरिएको विश्लेषण हो भन्नुभयो। अब त्यहाँ चाहिँ जलवायु परिवर्तन भन्ने बित्तिकै हामीले मिनिमम पनि 30 वर्षको अन्तरालको समय लिन्छौँ। उहाँले भन्नुभएको त्यो जलवायु परिवर्तनका आधारमा नभनेर मौसमको कारणले खालि यस्तो भयो भनेर लेखेको भए त ठिक हुन्थ्यो होला, तर उहाँले चाहिँ जलवायु परिवर्तनै लेख्नुभएको भएर म त्यहाँ पनि चित्त बुझेन। अनि यसलाई मैले अब समग्र रूपमा हेर्दै जाँदाखेरि चाहिँ हाम्रो चाहिँ हेडलाइन मात्र पढ्ने बानी भएको कारणले गर्दा उहाँहरूलाई पनि बाध्यता भएको होला, पत्रकारितामा लाग्नुभएको पत्रकार साथीहरूलाई बाध्यता भएको होला कि क्याची फ्रेज बनाऊ सो द्याट हामीले कन्टेन्ट पढ्नमा चाहिँ अलिकति फोकस होस् भन्ने कुराले एउटा कुरा त्यो पनि हो। अनि तर हेडलाइन र भित्रको कन्टेन्टको रेलेभेन्सी अथवा त्यो बिचमा चाहिँ दूरी चाहिँ धेरै नहोस् भन्न पनि म पत्रकार साथीहरूलाई भन्न चाहन्छु। प्लस मैले अर्को एक दिन चाहिँ बाढी पहिरोको केसमा चाहिँ एउटा राष्ट्रिय स्तरकै पत्रिकामा पढेँ, टाइटल चाहिँ बाढीसँग रिलेटेड थियो, बाढीको सँग रिलेटेड थियो, तर भित्र कन्टेन्टमा हेर्दा चाहिँ पहिरोको कुराहरू मात्रै लेखिएको थियो। त्यस्तो पनि नहोस्, यस्तो कुराहरूमा पनि विचार गर्नुपर्छ भन्ने मेरो आफ्नो पर्सनल राय सुझाव अनि तर एक हिसाबले सोच्दा मान्छेहरूलाई जे चाहिएछ त्यही नै दिइरहेको जस्तो अघि भने जस्तो क्याची हेडलाइन दिने अनि जुन चाहिँ सोसियल मिडियामा इजिली सेयर गर्नुहुन्छ यो टाइटल पढ्ने ए अँ इन्ट्रेस्टिङ टाइटल सेयर भनेर गर्ने खालेको चाहिँ हामी आफूले लिने तरिकाले पनि फरक पर्छ जस्तो लाग्यो। सायद हामीले आफ्नो पढ्ने बानी सुधार्यो भने पनि त्यो टाइटलको रेलेभेन्सी हेरेर मात्र सेयर गर्न सक्यो भने पनि त्यसले चाहिँ एउटा डिरेक्सन चाहिँ हाम्रो पत्रकारितालाई चाहिँ अलिकति इथिकल बााउन्ड्रीभित्र लिएर आउने जमर्को गर्छ कि भन्ने लाग्छ। यस्तै एउटा अर्को एक दिन मैले प्रेजेन्टेसन पनि दिएको थिएँ इथिकल ग्राउन्डमा चाहिँ हामीले इन्डियन मिडियालाई चाहिँ यसरी कुरा राखौँ 2015 सालमा चाहिँ अर्थक्वेक गयो र इन्डियन मिडिया यहाँ आएर जुन प्रवृत्तिका साथ उनीहरूले पेस गरे रिपोर्टिङ गरे अथवा ओली चाइनाको अहिले रिसेन्ट घटनासँग चाहिँ ओली र चाइनिज एम्बेसडरसँगको लिङ्केजसँग चाहिँ जसरी इन्डियन मिडियाले त्यो रिपोर्टिङ गरे त्यो चाहिँ एउटा उनीहरूको पनि इथिकल ब्याकग्राउन्डले इथिकल ग्राउन्डले दिन्छ त सिधै ब्लेमिङ गर्न मिल्छ त अथवा उनीहरूले इथिकल ग्राउन्डमा चाहिँ ह्युम्यानिटी भन्ने कुराहरू हराउँदै गएको हो त भन्ने पनि क्वेसन हुन्छ होइन। अब यस्तै अब इथिक्स अब हामीले पत्रकारमाथि मात्र थुपार्ने कि अब हामी आफै नै पनि पत्रिकामा हामीले हेर्ने न्युज आर्टिकल्सहरूको सेलेक्सनमा पनि हाम्रो ध्यान जानुपर्छ भन्ने पनि लाग्छ। हुन त यसलाई एउटा तराजुमा जोख्ने हो भने चाहिँ कन्टेन्ट पब्लिस गर्नभन्दा अगाडि चाहिँ पत्रकारहरूकै दायित्व हुन्छ कि यसको रेसिप्रोकेसन इन्फरेन्स के हुन्छ त हामीले पब्लिस गरिसकेपछि भन्ने चाहिँ एउटा मानसिकता डेभलप भयो भने चाहिँ त्यसले चाहिँ एउटा सर्टेन लेभल अफ इथिकल ग्राउन्ड चाहिँ बिल्ड गर्नलाई चाहिँ मद्दत गर्छ भन्ने मलाई लाग्छ होइन। अब तर विच डिग्री कतिको डिग्रीलाई चाहिँ मेन्टेन गर्छ जस्तै अघि मैले हाम्रो नेपाली पत्रकारिताले चाहिँ जब ओली र प्रधानमन्त्री ओली र चाइनिज एम्बेसडरको बिचमा चाहिँ भएको घटनाक्रमलाई चाहिँ जसरी प्रसारण गरियो इन्डियन मिडियामा त्यो कुरालाई चाहिँ भयभरको रूपले गाली गरे इथिकल ग्राउन्ड छ छैन अथवा के हो भनेर। तर जब नेपालको पत्रकारिता आफैमा हामीले चाहिँ चेक गर्दाखेरि चाहिँ जुन भ्यालिडिटीहरूको अथेन्टिसिटीहरूको चाहिँ हामी क्वेसन गर्न सक्छौँ त्यो कुराहरूले चाहिँ अब कुन डिग्रीको इथिकल ग्राउन्ड चाहिँ हामीले मेन्टेन गर्ने भन्ने कुराहरू पनि सायद जान्न जरुरी छ जस्तो लाग्छ मलाई है। अब कुनै चाहिँ माइल्डली अफेन्सिभ थिङ्ग्सले पनि पब्लिस गर्यो भने चाहिँ एउटा आउटरेज ब्रस्ट हुनसक्छ जस्तै एउटा सिम्पली एउटा कुनै इभेन्टले चाहिँ मासलाई चाहिँ युनाइट गर्नसक्छ डिस्टर्ब गर्नसक्छ त्यस्ता कुराहरूलाई पनि ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ है। अब तर त्यो हामीले चाहिँ वान साइड अफ द स्टोरी वान साइड अफ द कोइन मात्र प्रस्तुत गर्नुपर्छ भन्ने चाहिँ लाग्दैन किनभने जज भनेको पत्रकारिताले त वास्तविकता देखाउने हो जज भनेको चाहिँ रिडर हुनुपर्छ भन्ने कुरा मलाई लाग्छ। तर इट्स यो चाहिँ एभरग्रिन चेन्जिङ प्रोसेस हो होइन डाइनामिक छ यसको नेचर चाहिँ। सो अब जस्तै अहिलेको केसमा यो अहिले रिसेन्टली देखिएको घटनाहरूमा कहिले एकजनाको कुरा ठिक लाग्छ पछि केही समयपछि अर्को जस्तै अदालतबाट भएको फैसलाको फर्स्ट पार्टमा चाहिँ ल यस्तो गर्ने भने तर अर्को एन्डमा देख्दा चाहिँ अर्कै स्टोरी बाहिर आउँछ। तर हामीलाई चाहिँ त्यो डिसाइड गर्ने काम चाहिँ नट द पत्रिकाको हेडलाइनले होइन कि पत्रिकाको कन्टेन्टले होइन कि पत्रिकाको कन्टेन्टले चाहिँ एउटा धारणा पेस गर्ने यस ओके धारणा इन्फर्मेसन पेस गर्ने अनि हामीले चाहिँ त्यसअनुसार चाहिँ हामी आफै जज हुन पायो भने चाहिँ इट वुड बी मोर इम्पावरिङ फर बोथ पत्रकारिता पत्रकार एन्ड टु द रिडर्स एज वेल, होइन. इट्स नो वन्डर अब यो गुड फर बिजनेस चाहिँ हो, होइन. इट्स नो वन्डर द्याट वी आर मोर पोलिटिकल, अब त्यो पोलिटिकल्ली पोलराइज हुनलाई पनि यसले चाहिँ धेरै कुरा मद्दत गर्छ. अब हामीले कसरी लिन्छौँ भन्ने कुराले अब पत्रकारलाई, पत्रकारले नै त्यसरी पेस गरिसकेपछि जे लेखेको छ हामीले त्यही नै पर्सिभ गर्ने हो. मेरो कुरा चाहिँ त्यति नै हुन् आजको लागि पत्रकारीको विषयमा. अब यसमा हजुरहरूको धारणा के छ प्लिज हजुरहरूले पनि सेयर गर्नुहोला. धन्यवाद. आज हामी अन्त्यमा आइसकेका छौँ. आज हामीले चाहिँ जलवायु परिवर्तनको विषयमा छलफल गऱ्यौँ. के हो जलवायु परिवर्तन, बेसिक नलेज त्यसको के हो, असर तथा असरहरू के पर्छन्, प्रभावहरू कहाँ कहाँ पर्छन् भन्ने कुरा, सामान्य कुराहरू छोएका छौँ. न्यूनीकरण के हो, अनुकूलन के हो, त्यसका उपायहरू के हुनसक्छन् भनेर छोयौँ. ट्रेजेडी अफ द कमन्स भनेको के हो, त्यसमा त्यसको विचार, त्यसको बारेमा मैले आफ्नो विचारहरू राखेँ. र आउट अफ कन्टेक्स्टमा चाहिँ हामीले नेपालको पत्रकारिताको विषयमा केही मसँग सम्बन्ध भएका घटनाहरू र केही चाहिँ ओभरअल मैले एसेस गरेर गरेका घटनाहरूको बारेमा चाहिँ मैले विचारहरू राखेँ, सानो विचारहरू प्रस्तुत गरेँ. हजुरहरूलाई यो पोडकास्ट कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पठाउन म अनुरोध गर्दछु. प्लिज हजुरहरूले चाहिँ weframenepal@weframenepal@gmail.com चाहिँ आफ्नो कुराहरू चाहिँ राख्न सक्नुहुन्छ. त्यस्तै हाम्रो ब्लग पनि छ weframenepal.blogspot.com त्यसमा पनि कमेन्टहरू गर्न सक्नुहुन्छ. त्यसमा पनि आफ्नो हामीले धेरै कुराहरू राखेका छौँ वातावरणसँग सम्बन्धित, त्यो कुराहरू पनि चेक गर्न सक्नुहुन्छ. त्यस्तै हाम्रो फेसबुक, इन्स्टाग्राम, ट्विटरमा पनि कनेक्ट हुन सक्नुहुन्छ. हामीले कसरी चाहिँ यसलाई ग्रो गर्ने भन्ने कुराहरू चाहिँ हजुरहरूबाट नै सल्लाह सुझाव भएर आयो भने हामीले चाहिँ एउटा टुगेदरनेसको पनि कुराहरू हुन्छ. यति भन्दै आजको कार्यक्रम यही अन्त्य भएको घोषणा गर्छु. अन्टिल नेक्स्ट टाइम, स्टे सेफ, चियर अप, बाई, टेक केयर.